यो रेडियो नेपाल हो। अब सम्झना पौडेलबाट समाचार सुन्नुहोस्। शुरूमा प्रमुख समाचार। वर्षापछिको बाढ़ी पहिरोले अझै मुलुकका केही राजमार्गहरू अवरूद्ध। बाढ़ी पहिरोले खानेपानीमा पुर्याएको सेतीले देशभरका 60,000 घरधुरी प्रभावित। आज विश्व हुलाक दिवस। नेपालमा पनि विविध कार्यक्रम गरी मनाइँदै हुलाक सेवा अझै सान्दर्भिक रहेकोमा सरकारवालाहरूको जोड़ र गाजामा शान्ति सम्झौताको पहिलो चरणमा इजरायल र हमास बीच सहमति। समाचार अब विस्तारमा। सरकारले हुलाक सेवालाई थप समृद्ध बनाएर लैजाने जनाएको छ। विश्व हुलाक दिवसको अवसरमा हुलाक सेवा विभागले आज आयोजना गरेको कार्यक्रममा संचार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेलले नेपालमा हुलाक सेवाको सार्थकता अझै सान्दर्भिक रहेकाले हुलाक सेवालाई समय अनुकूल बनाउन सरकार प्रतिबद्ध रहेको बताउनुभयो। कार्यक्रममा मन्त्री खरेलले हुलाक सेवालाई स्मार्ट हुलाक सेवामा रूपान्तरण गर्न आवश्यक नीतिगत सुधार समेत गरिने बताउनुभयो। कार्यक्रममा मन्त्रालयका सचिव राधिका आर्यालले सरकारले ओझेलमा परेका हुलाकलाई सशक्त बनाउने अभियान सञ्चालन गरेको जानकारी दिनुभयो। यस अवसरमा मन्त्री खरेलले नेपालको पहिलो विद्यावारिधि गर्ने गोर्खा सैनिक डाक्टर हर्ष बहादुर बुढा मगर, महोत्तरीको लक्ष्मीनारायण मठ, आईसीसी महिला तथा पुरूष विश्वकप 2024 तस्विर अंकित हुलाक टिकटमा प्रथम दिवसीय टाँचा लगाउनुभयो। कार्यक्रममा नेपाल खेलकुद परिषदका सदस्य सचिव टंकलाल घिसिङ, डाक्टर हर्ष बहादुर बुढा मगरकी छोरी एवं वरिष्ठ गीतकार उन्नति बोहरा शीला लगायतले विश्व हुलाक दिवसको शुभकामना दिनुभयो। हुलाक सेवा विभागले जेन्जी आन्दोलनमा कार्यालयमा खटिएका कर्मचारीहरूलाई सम्मान तथा पुरस्कार पनि प्रदान गरेको छ। हुलाक सेवालाई संसारभरि नै अझै समृद्ध बनाइदै लगिएको पाइन्छ। प्रविधिको विकाससँगै संचारका साधनहरू विकसित भए पनि नेपालमा अझै हुलाक सेवा मार्फत चिठी पत्र आदान प्रदानलाई निरन्तरता दिने गरिएको छ। सहकर्मी यशोदा अधिकारीको रिपोर्ट।
जति बेला संचारका अत्याधुनिक साधनहरूको विकास भएको थिएन त्यति बेला चिठी पत्र र खबरको आदान प्रदान गर्ने एकमात्र माध्यम थियो हुलाक। कागजका पानामा मसीले लेखिएका चिठीहरू पत्र मञ्जुसामा खसालेपछि लामो पैदल यात्रा गरी हुलाकीले प्रापकसम्म पुर्याउने गर्दथे। सड़क तथा हवाई यातायातको सुविधा विस्तारले छिटो छरितो सेवा दिँदै आएको हुलाक सेवालाई इन्टरनेटको विस्तारले नराम्रोसँग प्रभाव पार्यो। विगतमा डाकले बोकेर लैजाने गरिएका चिठी पत्र एक सेकेण्डमै पठाउन सकिने गरी सूचना प्रविधिको विकास भएको छ। लगभग ठप्पै जस्तो अवस्थामा पुगेको हुलाक सेवालाई सरकारले सबै स्थानीय तहमा पुर्याएको छ। पुरानो हुलाक सेवालाई स्मार्ट बनाएर नागरिकको घर दैलोमा लैजाने सपना भएको बताउनुहुन्छ हुलाक सेवा विभागका महानिर्देशक मनमाया पंगिनी।
हजुरबुवाको पालादेखि सबैले चिनेको हुलाक, यो हुलाकलाई स्मार्ट बनाएर नागरिकको दैलो दैलोमा पुग्ने हाम्रो सपना छ।
उहिले उहिले राजा महाराजाको समाचार तथा सूचना टाढा टाढासम्म लैजान प्रयोग गरिने परेवा, बाज, घोडा जस्ता पशु पंक्षीलाई विस्थापित गर्न स्थापना भएको हुलाक सेवाले विभिन्न आरोह अवरोह पार गरेको छ। गत वर्षदेखि सरकारले प्रत्येक स्थानीय तहमा हुलाक सेवा अनिवार्य गरेको छ। सूचना आदान प्रदानका लागि डिजिटल माध्यममा भर पर्ने अहिलेका युवा पुस्तालाई हुलाक सेवाबारे खासै चासो पनि छैन। हुलाक सेवालाई सरकारले केही वर्ष अघिदेखि पिउझाएर अघि बढ़ाउने अभियानै थालेको छ। नेपाल फिलाटेलिक सोसाइटीका अध्यक्ष चन्द्र रवि श्रेष्ठ स्थानीय हुलाक सेवालाई अझ सक्रिय बनाउनु पर्नेमा जोड़ दिनुहुन्छ। जनस्तरमा संचार सुविधा उपलब्ध गराउने संसारकै पुरानो र ऐतिहासिक सेवाका रूपमा परिचित नेपालको हुलाक सेवालाई विस्थापित गर्ने गरी आएका अरू प्रविधियुक्त माध्यमलाई हुलाकले छायामा पारेको छ। सरकारी संघ संस्थाका चिठी पत्र आधिकारिक रूपमा लान ल्याउनदेखि राष्ट्रिय अन्तर्राष्ट्रिय डकुमेन्टहरू पार्सल गर्ने एकमात्र माध्यम हुलाक सेवा नै भएको बताउनुहुन्छ हुलाक टिकट संकलक श्याम प्रसाद प्रधान। नेपालको पुरानो विश्वसनीय र जनमानसमा बसेको हुलाक सेवा अत्याधुनिक प्रविधिको प्रयोगसँगै पुनः सशक्त रूपमा क्रियाशील हुन थाल्नुले सकारात्मक सन्देश दिएको छ। यशोदा अधिकारी, सार्वजनिक सेवा प्रसारण, रेडियो नेपाल, काठमाडौँ।
रिपोर्टपछि बाँकी समाचार। अख्तियार दुरूपयोग अनुसन्धान आयोगले राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घुराही दाङकी तत्कालीन उपकुलपति प्राध्यापक डाक्टर संगीता सिंह भण्डारी सहित 13 विरूद्ध आरोप पत्र दायर गरेको छ। गैर कानूनी लाभले संस्थालाई आर्थिक हानि पुर्याएको आरोपमा विशेष अदालत काठमाडौँमा आज आरोप पत्र दायर गरेको जानकारी आयोगले दिएको छ। आयोगका प्रवक्ता राजेन्द्र कुमार पौडेलका अनुसार एमआरआई मेसिन खरिद प्रक्रियामा प्रचलित सार्वजनिक खरिद ऐन 2063 र नियमावली 2064 को उल्लंघन गर्दै बदनियतपूर्वक निर्णय प्रक्रिया र मूल्यांकन गरिएकाले प्रतिष्ठानलाई करिब 62 लाख रूपियाँ भन्दा बढ़ी आर्थिक क्षति पुर्याइएको ठहर गरिएको छ। मेसिन खरिदमा खरिद आवश्यकताको पहिचान र गुरू योजना बिना बजेट माग निश्चित कम्पनीलाई मात्र मेलखाने गरी प्राविधिक स्पेसिफिकेशन तयार पारिएको र एकै परिवारद्वारा संचालित कम्पनीहरू मार्फत दर रेट माग गरिएको आयोगले जनाएको छ। भौतिक पूर्वाधार तथा यातायात मन्त्री कुलमान घिसिङले गत साताको बाढ़ी पहिरोले क्षतिग्रस्त बीपी राजमार्गको आज अवलोकन गर्नुभएको छ। मन्त्री घिसिङले मन्त्रालयका सचिव केशव शर्मा, सड़क विभागका महानिर्देशक विजय जैशी लगायतको टोलीसँग बिहान काभ्रेको नमो बुद्ध नगरपालिका 6 स्थित चौकी डाँडा पुगेर रोशी खोलाको बाढ़ीले कटान गरी क्षति पुर्याएको राजमार्गको विभिन्न खण्डको अवलोकन गर्नुभयो। उहाँले अस्थायी सड़क संचालनको लागि छिटोभन्दा छिटो राजमार्ग सुचारू गर्ने गरी बनाइरहेको डाइभर्सन निर्माण कार्यलाई तीव्र बनाउन सड़क विभागका अधिकारीलाई निर्देशन दिनुभयो। बाढ़ीले क्षतिग्रस्त बीपी राजमार्गको 8 स्थानमा डाइभर्सन बनाउन शुरू गरिएको छ। उक्त राजमार्गको काभ्रे प्लाञ्चोक खण्डमा 5 स्थान तथा सिन्धुलीको 3 खण्डबाट डाइभर्सन निर्माण भइरहेको डिभिजन सड़क कार्यालय भक्तपुरले जनाएको छ। देशका विभिन्न ठाउँमा हालै परेको वर्षाको कारण बाढ़ी पहिरो जाँदा 3 प्रदेशका 9 मुख्य राजमार्ग अझै अवरूद्ध छन्। अवरूद्ध हुनेमा संखुवासभाको भोटखोला गाउँपालिका वड़ा नम्बर 4 वरूणखोला स्थित कोशी राजमार्ग र सोही जिल्लाको मकालु गाउँपालिका वड़ा नम्बर 3 एकुवा स्थित कोशी राजमार्ग छन्। यस्तै बाढ़ी पहिरोले इलामको इलाम नगरपालिका वड़ा नम्बर 9 राजदुवाली स्थित मेची राजमार्ग र पाँचथरको पाँचथर तुम्बेवा गाउँपालिका वड़ा नम्बर 2 नावाखोला स्थित तमर करिडोर अवरूद्ध छ। रसुवाको गोसाईकुण्डा गाउँपालिका वड़ा नम्बर 2 स्थित पासाङ लामो सड़क खण्ड, काभ्रे प्लाञ्चोको रोशी गाउँपालिका वड़ा नम्बर 11 माम्तीखोला स्थित बीपी राजमार्ग र सिन्धुलीको सुनकोशी गाउँपालिका वड़ा नम्बर 1 स्थित नेपाल थोक स्थित बीपी राजमार्ग अवरूद्ध रहेका छन्। यस्तै हुम्लाको खारपुनाथ गाउँपालिका वड़ा नम्बर 5 कुरिल्ला स्थित कडाली करिडोर र कालीकोटको पचाल झरना गाउँपालिका वड़ा नम्बर 8 जुगेनी खोला स्थित कडाली करिडोर अवरूद्ध रहेका छन्। यही असोज 18 र 19 गतिको अविरल वर्षासँगै आएको बाढ़ी पहिरोको कारण 45 वटा खानेपानी आयोजनामा पूर्ण वा आंशिक रूपमा क्षति पुगेको र यसबाट करिब 60,000 घरधुरी खानेपानी सेवाबाट प्रभावित भएको खानेपानी तथा ढल व्यवस्थापन विभागले जनाएको छ। संवाददाता सरिता खनालको रिपोर्ट।
खानेपानी तथा ढल व्यवस्थापन विभागले अविरल वर्षाका कारण आएको बाढ़ी पहिरोका कारण देशभरका खानेपानी तथा सरसफाई प्रणालीमा पुगेको क्षतिको विवरण संकलन प्रक्रिया शुरू गरेको छ। विभाग अन्तर्गत हाल देशभर 15 वटा खानेपानी तथा ढल व्यवस्थापन कार्यालय रहेका र ती कार्यालयले खानेपानी तथा सरसफाई क्षेत्रमा पुगेको क्षतिको विवरण संकलन गरी विभागमा पठाउन परिपत्र गरिएको विभागले जनाएको छ। हालसम्म प्राप्त विवरण अनुसार काठमाडौँबाट पूर्वतर्फका जिल्लाहरूमा खानेपानीमा बढ़ी क्षति पुगेको र तराईका जिल्लाहरूमा डुबानका कारण खानेपानीका मुहानहरूमा समस्या देखिएको र पानी प्रदूषित भएको पाइएको विभागले जनाएको छ। हालसम्म 45 वटा खानेपानी आयोजनामा बाढ़ीका कारण क्षति पुगेको विवरण प्राप्त भएको र पानीको समस्या भएका जिल्लाहरूमा तत्काल व्यवस्थापनका लागि विभागले काम गरिरहेको खानेपानी तथा ढल व्यवस्थापन विभागका उपमहानिर्देशक तथा प्रवक्ता रत्न प्रसाद लामिछानेले जानकारी दिनुभयो।
यही असोजको 18-19 गतेको भारी वर्षाको कारणले काठमाडौँबाट पूर्वका जिल्लाहरूका खानेपानी आयोजनाहरूमा धेरै क्षति भएको हामीले तथ्याङ्क प्राप्त गरेका छौँ। रामेछाप, दोलखा, सिन्धुपाल्चोक, काभ्रे, खोटाङ, इलाम, पाँचथर लगायतका जिल्लाहरूबाट तथ्याङ्कहरू हामीले संकलन गरिसकेका छौँ। अहिले करिब 45 वटा खानेपानी आयोजनाहरू पूर्ण वा आंशिक रूपमा क्षति भएको तथ्याङ्क हामीसँग प्राप्त भएको छ र अन्य जिल्लाहरूसँग पनि हामीले तथ्याङ्क मागिरहेका छौँ। तराईका जिल्लाहरूमा डुबानको कारणले गर्दा हाम्रो सम्पलहरू डुबेका र पानीका स्रोतहरू प्रदूषित भएको तथ्याङ्कहरू हामीले प्राप्त गरेका छौँ। त्यस्तो ठाउँहरूमा हामीले पानी शुद्धिकरण गरेर खाने र पानी उमालेर खानको लागि जनचेतनामूलक सन्देशहरू पनि प्रवाह गरेका छौँ र धेरै नै प्रदूषित भएको ठाउँहरू देखियो भने त्यस ठाउँमा हाम्रो मोबाइल भ्यान छ, त्यो मोबाइल भ्यानलाई प्रयोग गरेर पानीको परीक्षण गरेर खानयोग्य छ छैन हेर्न लगाएका छौँ।
सबै जिल्लाहरूबाट विवरण संकलनका लागि अझै केही दिन लाग्ने र सबै विवरण प्राप्त भएपछि संकलन गरिएका विवरणलाई आधार बनाई तत्कालीन राहत तथा दीर्घकालीन पुनर्स्थापनाको योजना बनाइने विभागले जनाएको छ। हालसम्म प्राप्त विवरणका आधारमा करिब 60,000 घरधुरी खानेपानीको सेवाबाट प्रभावित भएको देखिएको छ भने 6,000 घरधुरी पूर्ण रूपमा खानेपानी सेवाबाट वञ्चित भएको पाइएको र देशैभरको विवरण आउँदा यो अझ बढ्न सक्ने सम्भावना रहेको छ। बाढ़ी पहिरोले पहाड़ी र भिरालो भूभागमा रहेका धेरै खानेपानीका स्रोत तथा वितरण प्रणालीमा गम्भीर असर पुर्याउनुका साथै पाइपलाइन बगाएको, इन्टेक संरचनामा क्षति, जलाशय ट्याङ्की माटो ढुङ्गाले पुरेको, मोटर पम्प डुबानमा परेको, सरसफाई उपकरणहरू क्षतिग्रस्त भएको लगायतका समस्या देखा परेको विभागले जनाएको छ। अहिले जहाँ जहाँ पानीको सेवा अवरूद्ध भएको छ ती स्थानमा तत्कालका लागि समस्या आउन नदिन विभागले काम गरिरहेको विभागका उपमहानिर्देशक तथा प्रवक्ता लामी छानेले जानकारी दिनुभयो।
अहिलेसम्म करिब 60,000 घरधुरी आंशिक वा पूर्ण रूपमा पानीको सेवाबाट प्रभावित भएको हामीले तथ्याङ्क प्राप्त गरेका छौँ। अब यसको तथ्याङ्क चाहिँ अझै बढ्न सक्ने सम्भावना देखिन्छ। पानीका मुहान चाहिँ अलिक दुर्गम ठाउँमा नै हुने भएकोले कति ठाउँमा हिँडेर जानुपर्ने अवस्थाका के कति क्षति भएको छ भने त्यसको तथ्याङ्कको लागि हामीलाई अझै 2-4 दिनको समय लाग्छ। देशभरिको तथ्याङ्क आइसके पछाडि हामी कसरी अगाडि बढ्ने भन्ने चाहिँ छलफल गरेर खानेपानीलाई त हामीले लामो समय राख्नु भएन, तुरन्त सेवा सञ्चालनको लागि कदम चल्नेछ।
बाढी पहिरोले खानेपानीमा पुर्याएको क्षतिको विवरण संकलन भए पश्चात प्रभावित क्षेत्रको पहिचान, क्षतिको प्रकार, अनुमानित लागत तथा पुनर्स्थापनाको प्राथमिकता निर्धारण गर्न सहयोग पुग्ने विभागले जनाएको छ। गत वर्ष असोज 11 र 12 गतेको अविरल वर्षा र बाढ़ी पहिरोबाट पनि खानेपानी तथा सरसफाई क्षेत्रमा 4 अर्ब रूपियाँ भन्दा बढ़ीको क्षति भएको खानेपानी मन्त्रालयको तथ्याङ्क छ। बाढ़ी पहिरोका कारण खानेपानी आयोजनामा असर पर्दा र मुहानमै समस्या देखिँदा शुद्ध खानेपानीको अभाव हुने र त्यसबाट पानीजन्य रोगहरूको संक्रमण फैलन सक्नेतर्फ पनि समयमै ध्यान पुर्याउन आवश्यक छ। सरिता खनाल, रेडियो नेपाल, काठमाडौँ।
रिपोर्टपछि बाँकी समाचार। राष्ट्रिय वाणिज्य बैंकले पछिल्ला दिनमा केही अनाधिकृत व्यक्तिले बैंकका नाममा ग्राहकलाई फोन गरी ठगीजन्य गतिविधिमा संलग्न रहेको भन्ने सूचना प्राप्त भएको सन्दर्भमा आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। यस्ता अनाधिकृत व्यक्तिले व्यक्तिगत विवरण माग्ने, झूठा अफर तथा योजनाको बारेमा जानकारी दिँदै आर्थिक लाभको प्रलोभनमा पार्ने जस्ता ठगीजन्य गतिविधिहरूमा संलग्न रहेको भन्ने सूचना बैंकमा प्राप्त भएको उल्लेख छ। बैंकका उपकार्यकारी अधिकृत पवन रेग्मीद्वारा जारी प्रेस विज्ञप्तिमा अनाधिकृत रूपमा आउने यस किसिमका फोन, इमेल वा सामाजिक सञ्जालका सन्देशमा विश्वास नगर्न अनुरोध गरिएको छ। हालैको आन्दोलनका क्रममा भएका भौतिक तथा अन्य क्षतिको बीमा दावी रकम हिजोसम्म करिब 23,22,87,00,000 रूपियाँ पुगेको छ। बीमा प्राधिकरणका अनुसार विभिन्न 14 निर्जीवन बीमा कम्पनी र 4 लघु निर्जीवन बीमा कम्पनीमा परेका कुल 3,079 दावीको लागि सो रकम माग गरिएको हो। स्वतन्त्र ऊर्जा उत्पादकको संस्था नेपाल पानले बाढ़ी प्रभावित जलविद्युत आयोजनालाई विभिन्न राहत प्याकेज दिन माग गरेको छ। ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्री कुलमान घिसिङसँग भेट गर्दै इपानका प्रतिनिधिले बाढ़ीबाट क्षति पुगेका जलविद्युत आयोजना पुननिर्माणको लागि सरकारले राहत प्याकेज नै घोषणा गर्नुपर्नेमा जोड़ दिएका हुन्। भेटमा ऊर्जा मन्त्री घिसिङले बाढ़ी प्रभावित आयोजनालाई सक्दो राहत उपलब्ध गराउन पहल गर्ने बताउनुभयो। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकार संविधान र लोकतन्त्रको मर्म अनुसार नबनेको बताउनु भएको छ। नेकपा एमाले भक्तपुर जिल्ला कमिटिद्वारा आयोजना गरिएको भेटघाट कार्यक्रममा अध्यक्ष ओलीले पूर्व प्रधान न्यायाधीश वा न्यायाधीश कुनै सरकारी ओहदामा बस्न नमिल्ने, संवैधानिक व्यवस्था विपरीत अहिले अन्तरिम सरकार बनेको उल्लेख गर्नुभयो। उहाँले राष्ट्रिय स्वाधीनता र भौगोलिक अखण्डता जोगाउन आफ्नो दल सक्रिय रहने प्रतिबद्धता व्यक्त गर्नुभयो। रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ दिउँसो 3 बजेको समाचार। अब केही बेर विज्ञापन।
हेलो,
के गर्दैछौ?
हाम्रो बिहेको सपिङको लागि आएको नि बाबा मम्मीसँग।
ए हो र, अनि मेरो लागि के किन्दैछौ?
बाबा मम्मी यति हुनुहुन्छ के सोच्नुहुन्छ होला उहाँले? मलाई त कस्तो लाज लाग्छ, भरे राति बोलौँ न ल।
अहिले कसरी गर्नु?
मेरो हुनेवाला श्रीमानज्यूलाई यति पनि थाहा छैन कि क्या हो? एनटीसी को अनलिमिटेड नाइट भोइस प्याक राति 10 बजेदेखि बिहान 6 बजेसम्म।
अब रात
तपाईको नेपाल टेलिकम राष्ट्रको संचार।
विज्ञापनपछि अन्तर्राष्ट्रिय समाचार। गाजामा शान्ति सम्झौताको पहिलो चरणमा इजरायल र हमास बीच सहमति भएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गाजा शान्ति सम्झौताको पहिलो चरणमा सहमति भएको बताउनुभयो। राष्ट्रपति ट्रम्पले सामाजिक सञ्जाल मार्फत सबै बन्दकहरूलाई चाँडै रिहा गरिने बताउनु भएको छ। हमासले सम्झौताको पुष्टि गरेको छ तर इजरायलले बदलामा रिहा गर्ने योजना बनाएका कैदीहरूको अन्तिम सूची अझै प्राप्त नभएको प्यालेस्टाइनी स्रोतले जनाएको छ। इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले सम्झौतालाई इजरायलको लागि एक महान दिन भन्दै सम्झौता अनुमोदनको लागि आफ्नो सरकारको बैठक डाक्नु भएको छ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बेलायती समकक्षी किर स्टार्मरलाई भारतमा स्वागत गर्दै दुई देशबीचको सम्बन्धमा उल्लेखनीय प्रगति भएको बताउनु भएको छ। उहाँहरूले द्विपक्षीय व्यापार र आर्थिक अवसरहरूलाई अतुलनीय रूपमा बढ़ाउने सम्झौता गर्नुभएको छ। जुलाईमा लण्डनमा हस्ताक्षर भएको व्यापार सम्झौतापछि 125 सदस्यीय प्रतिनिधिमण्डल सहित स्टार्मर पहिलो पटक भारत भ्रमणमा हुनुहुन्छ। सम्झौता अनुसार भारतले बेलायती विस्की, कस्मेटिक्स र मेडिकल उपकरण आयातमा कर कटौती गर्नेछ भने बेलायतले भारतबाट फ्रोजन झिंगे माछा, कपड़ा, जुत्ता र खाद्य उत्पादनमा शुल्क घटाउनेछ। अब खेलकुद। आईसीसी T20 विश्वकप एसिया तथा इस्ट एसिया पेसिफिक छनौट खेलमा नेपाल विजयी भएको छ। ओमानको अल अमेरत स्थित ओमान क्रिकेट एकाडेमी एकमा गैराती सम्पन्न समूह बीको पहिलो खेलमा नेपाल कुवेतलाई 58 रनले पराजित गर्दै विजयी भएको हो। अन्त्यमा यस प्रसारणका प्रमुख समाचार पुनः एकपटक। वर्षापछिको बाढ़ी पहिरोले अझै मुलुकका केही राजमार्गहरू अवरूद्ध। बाढ़ी पहिरोले खाने पानीमा पुर्याएको सेतीले देशभरका 60,000 घरधुरी प्रभावित। आज विश्व हुलाक दिवस, नेपालमा पनि विविध कार्यक्रम गरी मनाइँदै हुलाक सेवा अझै सान्दर्भिक रहेकोमा सरकारवालाहरूको जोड़ र गाँजामा शान्ति सम्झौताको पहिलो चरणमा इजरायल र हमास बीच सहमति। रेडियो नेपालबाट सुन्दै हुनुहुन्थ्यो दिउँसो 3 बजेको समाचार सकियो। समाचारको अर्को बुलेटिन अपरान्ह 4 बजे सक्नुहुनेछ। हवस् त, नमस्कार।